यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजदेखि शुरू हुँदै चीनिया राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता हुने। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नेपाल लागि परेको विश्व समुदायलाई प्रधानमन्त्री प्रचण्डद्वारा जानकारी। संविधानसँग नभाजिने गरी शिक्षकका माग पूरा गर्ने विषयमा सरकार र शिक्षक महासंघबीच सहमति। सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न विभिन्न धर्मका अगुवाहरूको अपील। बाँके स्थित सुशील कोइराला क्यान्सर अस्पतालद्वारा सम्पूर्ण जनरल बेडहरू निशुल्क गरिएको घोषणा। र संसदको दुवै सदनमा महिला सहभागिता एक तिहाई सुनिश्चित गर्ने विधेयक भारतीय संसदबाट पारित।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजदेखि शुरू हुँदैछ। प्रधानमन्त्री प्रचण्ड आज बिहान चीनको हाङजाओ पुग्नुहुने र त्यही चीनिया राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनैतिक मुद्दा भएको बताउनु भएको छ। अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको 78 महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागि परेको विश्व समुदायलाई जानकारी गराउनुभयो। सत्य निरूपण तथा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधनका लागि संघीय संसदमा दर्ता भएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले पीड़ित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्ने शान्ति प्रक्रियालाई उचित समर्थन र मान्यता दिन विश्व समुदायलाई अपील गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले भू राजनीतिक प्रतिस्पर्धा, आर्थिक राष्ट्रवाद, शक्तिको उन्मादले गर्दा विश्वमा शान्ति र सुरक्षा कायम गर्ने चुनौती थपिएको भन्दै संयुक्त राष्ट्रसंघको बडापत्रमाथि नै गम्भीर समस्या उत्पन्न भएको बताउनुभयो। वहाँले विश्व समुदायलाई विद्यमान कोर्स परिवर्तन गरेर सबैको साझा लक्ष्य शान्ति, समृद्धि र प्रगति बनाएर अघि बढ़न आग्रह गर्नुभयो। हिजै प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा अमेरिकाका राष्ट्रपति जो बाइडनसँग भेटवार्ता गर्नुभएको छ। संक्षिप्त भेटका अवसरमा उहाँहरूबीच आपसी हितका विषयमा सहकार्य सम्बन्धी कुराकानी भएको जनाइएको छ। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघ बीच सहमति भएको छ। गृह मन्त्रालयमा हिजो भएको सरकार र शिक्षक प्रतिनिधिहरूबीचको बैठकले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा भएका व्यवस्थाहरूमा संविधानसँग नभाजिने गरी महासंघका मागलाई अधिकतम सम्बोधन गराउन सरकारले सहजीकरण गर्ने गरी सहमति भएको संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले संचारकर्मीलाई जानकारी दिनुभयो। मन्त्री शर्माले संसदीय प्रक्रियाबाट नै शिक्षकका माग सम्बोधन गर्न सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएपछि शिक्षकहरूले आन्दोलन फिर्ता लिने सहमति भएको बताउनुभयो।
संसदका सबै काम प्रक्रियालाई मान्दै शिक्षकहरूले उठाएका जति पनि मागहरू छन् ती मागहरूमा छलफल भएर निस्केका निष्कर्षहरूमा संसदमा हामीले मागहरूका विषयमा सहजीकरण गर्ने प्रतिबद्धता सरकारबाट व्यक्त भएको छ र त्यसका निम्ति 6-7 वटा बुँदामा सहमति भएको छ। उहाँहरू शिक्षकहरू भने पनि यो देशका बौद्धिक नागरिक हो होइन, उहाँहरू पनि एकदम यो आन्दोलनै गर्ने सड़कमा बसिराख्ने त्यो मनस्थिति र मनसायमा हुनुहुन्छ भन्ने मैले बुझ्दिनँ कम्तीमा पनि यहाँ। त्यसकारण उहाँहरूले आन्दोलन फिर्ता गर्नुहुन्छ।
सरकारी पक्षसँगको छलफलका क्रममा शिक्षक महासंघले उठाएका सबै मुद्दाहरूमा एक एक गरी छलफल भएको र आन्दोलनमा संलग्न सबै संघ संगठनका प्रतिनिधिहरू बैठकमा सहभागी भएको हुनाले सहमति कार्यान्वयन गर्न सरकार पक्ष इमान्दार भए आफूहरूको आन्दोलन रोकिने वार्ता टोलीका सदस्य एवं संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होम थापाले बताउनुभयो।
हामीले उठाएका मुद्दाहरूसँग सम्बन्धित सम्पूर्ण अध्यक्षहरू वार्ता टोलीमा थियौं। जस्तै राहतका अध्यक्ष हुनुहुन्थ्यो, ईसीडीका अध्यक्ष हुनुहुन्थ्यो, संस्थागत विद्यालय शिक्षक युनियनका तर्फबाट म आफै थिएँ। उहाँहरूले आफूले महासंघ मार्फत उठाएका मुद्दाहरू दफावार छलफल गर्दा सहमति भएको भनेर स्वीकार्नु भएको छ।
वार्तामा सरकारका तर्फबाट उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठ, कानून मन्त्री धनराज गुरूङ, संचार मन्त्री रेखा शर्मा, शिक्षा मन्त्री अशोक राई सहितको टोली थियो भने शिक्षकहरूका तर्फबाट सबै शिक्षक संगठनका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक हिजो दोस्रो दिन पनि जारी रह्यो। बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नु भएको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकमा 45 जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नु भएको हो। कार्य समितिको बैठक भोलि आइतबार बिहान 9 बजे पुनः बस्नेछ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधजन्य घटना नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ। हिजो पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा हिंसालाई प्रोत्साहन गर्नेतिर केन्द्रित रहेको उहाँले आरोप लगाउनुभयो। अध्यक्ष ओलीले सरकारको ध्यान गरीबी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको पनि टिप्पणी गर्नुभयो। अध्यक्ष ओलीले सरकारले अपराधजन्य काममा लाग्न नहुने भन्दै मुलुकमा शान्ति व्यवस्था कायम गर्न कानूनको पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभयो। सरकारको ध्यान मुलुक बनाउनु भन्दा सत्ता बचाउनमा केन्द्रित रहेको पनि उहाँले टिप्पणी गर्नुभयो। नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज 8 र 9 गते काठमाण्डुमा हुने भएको छ। आयोजक कमिटिका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसंगठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताउनुभयो। 1200 प्रतिनिधि हुने अधिवेशनले 2049 सदस्य नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पाण्डेले नेतृत्व चयनका सर्वसम्मत रूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुन सक्ने बताउनुभयो। यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटिको अधिवेशन भइसकेको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा विद्यमान गरीबी, पछौटेपनको न्यूनीकरणका लागि औद्योगिकरणको खाँचो औल्याउनुभयो। अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्टमा सत्तामोह देखिएका कारण देश विकासको भावनामा कमी आएकाले आफ्नो कमजोरी सच्याउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा पनि जोड़ दिनुभयो। कार्यक्रममा महासचिव घनश्याम भूषालले उद्यमीले गर्ने लगानीको प्रतिफल सुनिश्चित गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले धार्मिक सद्भाव कायम गर्न धार्मिक अगुवासँग हिजो गृह मन्त्रालयमा छलफल गर्नुभएको छ। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खलबल्याउने छिटफुट प्रवृत्ति देखा परेपछि उपप्रधानमन्त्री श्रेष्ठले धार्मिक अगुवासँग छलफल गर्नुभएको हो। छलफलमा सहभागी हिन्दू, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखले धार्मिक सद्भावका लागि संयुक्त अपील नै जारी गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठसँगको छलफल लगत्तै हिन्दू, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखले धार्मिक सद्भावका लागि संयुक्त अपील जारी गर्नुहुँदै धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवर्धन गर्न क्रियाशील रहन सबैमा आह्वान गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा संचार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको विशेष ध्यान जानुपर्ने बताउनु भएको छ। युनियन अफ आईसीटीएस नेपालले आयोजना गरेको नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि संचार क्षेत्रको सुदृढीकरण विषयक सामाजिक संवादलाई सम्बोधन गर्दै वहाँले सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार प्रविधिको विकासका लागि सरकारले नीति कानून र पूर्वाधार निर्माणका काम गर्ने उल्लेख गर्दै वहाँले निजी क्षेत्रले लगानी बढ़ाउनुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने बताउनु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हिजो आयोजना गरेको ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार अध्यापन सम्बन्धी पाठ्यक्रममाथिको छलफलका क्रममा मन्त्री बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075मा देखिएका कमी कमजोरी सुधार गरेर जानुपर्ने बताउनुभयो। मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधि राखेर मा सुधार गर्नुपर्ने विषयमा प्रक्रिया अगाडि बढ़िसकेको जानकारी दिनुभयो। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सम्पूर्ण जनरल बेडहरू निशुल्क गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा भर्ना भएका अति विपन्न बिरामीहरूलाई निशुल्क खानाको पनि व्यवस्था गरिएको छ। मुठीदानबाट शुरू भएको सुशील कोइराला क्यान्सर अस्पतालमा हरेक वर्ष बिरामीको चाप बढ़दै गए पनि अस्पतालमा दरबन्दीका डाक्टर र कर्मचारी नहुनु मुख्य समस्या रहेको छ। प्रायजसो विवादित बनाइदै आएको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दुई महिनादेखि गरिएको तालाबन्दीका कारण विश्वविद्यालयका नियमित गतिविधि र पठन पाठन नै प्रभावित भएको छ। विश्वविद्यालयमा केही समय पहिला गरिएको तोड़फोड़का कारण स्नातक तहको परीक्षाफल अझै प्रकाशित हुन सकेको छैन। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
सुदूरपश्चिम विश्वविद्यालयले असार अन्तिम साता विभाग र क्याम्पसमा प्रमुख नियुक्त गरेपछि विद्यार्थी संगठनहरूले राजनैतिक भागवण्डाका आधारमा नियुक्ति गरिएको भनी असन्तुष्टि जनाउँदै साउन एक गतिदेखि केन्द्रीय कार्यालयमा ताला लगाए। अर्कोतिर स्नातक तह छैटौं सेमेस्टरको प्रश्न पत्र हुबहु अघिल्लो शैक्षिक सत्रको प्रश्न पत्रसँग मिलेको भन्दै परीक्षा नियन्त्रण कार्यालयमा लगाइएको ताला भने प्रशासन र विद्यार्थीले तोडेपछि एक संगठनले परीक्षा नियन्त्रण कार्यालयमा तोड़फोड़ गर्यो, जसले गर्दा कार्यालयका सरसमान सहित कम्प्युटरमा तयार गरिराखिएका महत्वपूर्ण डाटाहरू नै नष्ट हुन गएको सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक देव सिंहनाथको भनाइ छ।
लामो समयदेखि रिजल्टहरू तयार भइरहेका थिए, तयार भएर राखेको र ओपन गर्नको लागि आज र भोलिमा चाहिँ फाइनल टेली भएका रिजल्टहरू समेत क्रेस भएको छन्। ती रिजल्टहरूलाई पुनः इन्ट्री गर्नुपर्ने बाध्यता छ, जसले गर्दाखेरि झण्डै झण्डै एक महिनाको समय फेरि डिले हुने भइरहेको छ।
लामो समयको तालाबन्दीले एकातिर सेवा आयोगका गतिविधिहरू ठप्प छन् भने अर्कोतिर केन्द्रीय कार्यालयका कामकाज नै प्रभावित छन्। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अमरराज जोशी,
सायद हामीले राजनीति र शिक्षा बीचको अन्तर चाहिँ नबुझ्न सकेका हौ कि त्यसैले होला कुनै पनि सानो घटना हुँदा विश्वविद्यालयमा ताला लगाउने।
विश्वविद्यालयलाई शान्ति क्षेत्र बनाउन देशका दुर्गम क्षेत्रबाट पढ्न आएका विद्यार्थीको आग्रह छ। जुम्लाबाट पढ्न आएका विद्यार्थी गजेन्द्र बहादुर बुढा,
विश्वविद्यालयले कुनै पनि कानून विद्यार्थीको हक हितमा नै बनाएको हुन्छ, त्यही भएर विद्यार्थीले के कामको लागि विश्वविद्यालयमा भर्ना भएको त्यही काम गर्न जरुरी छ।
2068 सालमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले 2069 सालबाट प्रशासनिक कामकाज सँगै तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरी पठन पाठन शुरू गरेको थियो। हालसम्म पटक पटक गरी 27 क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको पाइन्छ, तर विश्वविद्यालयले 15 क्याम्पसहरूसँग मात्रै सम्झौता गरेर आफ्ना कार्यक्रम सञ्चालन गरेको छ। हरिश चन्द्र बाग, कञ्चनपुर।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गर्नुभएको छ। यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर वहाँले हिजो छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो। मन्त्री ज्वालाले दशैंको बुकिङ खुल्नुभन्दा अगाडि सड़कको अवस्था सुधार गर्न सड़क विभागलाई निर्देशन पनि दिनुभयो। सर्लाही जिल्लाको मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा जारी रहेको छ। दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा कर्फ्यू जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय मलंगवाले गएराती 10 बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। मुगु सदरमुकाममा गमगढ़ीमा गएराती आगलागी भएको छ। आगलागीबाट 8 घरहरू र 9 पसल जलेका हाम्रा संवाददाता विनोद कुमार मल्लले जनाएका छन्। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागीको थप विवरण आउन बाँकी छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन, बेलुन लगायत नउडाउन आग्रह गरेको छ। विमानस्थल क्षेत्र आसपासमा उडान तथा अवतरणको समयमा पटक पटक चंगा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्नेतर्फ सचेत रहन अनुरोध सहितको सूचना प्रकाशित गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। पछिल्लो समय धनकुटामा चियाको हरियो पत्ती बेक्न छाडेको गुनासो चिया किसानले गरेका छन्। तर चिया उद्योगीहरू भने कच्चा पदार्थको रूपमा चाहिने हरियो पत्ती भने जति नपाउँदा क्षमता अनुसार उत्पादन गर्न नसकेको बताउँछन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटामा चिया खेती शुरू भएको करिब 4 बितेको छ। धनकुटाका 500 भन्दा बढी कृषक यो खेतीतर्फ लागेका छन्। अन्य 3 चिया उद्योगको समेत चिया बगान छ। जिल्लामा 3 ठूला र केही सहकारी मार्फत उद्योग सञ्चालनमा छन्। धनकुटामा एकातिर हरियो पत्ती नबिक्ने कृषकको गुनासो छ, अर्कोतिर उद्योगले कच्चा पदार्थको रूपमा चाहिने हरियो पत्ती भने जति नपाउँदा आफ्नो उत्पादन क्षमता अनुसार उत्पादन गर्न नपाएको गुनासो छ। चिया बारीभरि भए पनि न्यून मूल्यमा हरियो पत्ती बेच्नुपर्ने बाध्यता, श्रमिक अभाव लगायतको कारण चिया खेतीबाट टाढिनुपर्ने अवस्था आएको पाक्रीवासका कृषक गोविन्द थापाले बताउनुभयो।
यहाँका धेरै कृषकहरू यसबाट दुखी छन्, फाइदा लिन सकेका छैनन्। धेरै ठूलो लगानी चियामा गरेका छन्। अहिले काटछाट गर्ने, चिया प्लकिङ गर्ने कामहरू पनि त्यतिकै बन्द रहेको छ।
धनकुटामा 118 हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जसबाट वार्षिक 2,21,000 हरियो पत्ती चिया उत्पादन हुँदै आएको छ। यो हरियो पत्ती खपत गर्न 3 मजौला उद्योग र केही सहकारी मार्फत साना उद्योग स्थापना गरिएको छ। तर कृषकले हरियो पत्ती बिक्री नै भएन भनिरहँदा हरियो पत्ती खपत गर्ने उद्योग भने कच्चा पदार्थ अभावको समस्या झेलिरहेका छन्। हिले स्थित गुराँसे टी स्टेटलाई वार्षिक 1,20,000 किलो हरियो पत्ती आवश्यक पर्ने गरेकोमा कच्चा पदार्थ अभावकै कारण क्षमताको 33% मात्रै उत्पादन गर्दै आएको म्यानेजर नवीन कार्की बताउनुहुन्छ।
प्रतिवर्ष 1,20,000 केजी किसान र हाम्रो दुइटै मिसाउँदा पनि हामी 30-35%
गुराँसे बाहेक अन्य 2 उद्योगको पनि अवस्था उस्तै छ। कच्चा पदार्थ जति भेटे पनि किन्ने अवस्थामा उद्योगहरू छन् भने कृषकले हरियो पत्ती बिक्न छाडेपछि टिप्न, मलजल र काटछाट गर्न छोडेका छन्, जसका कारण चियाका बुट्टा अहिले झाडीमा परिणत हुँदै गएका छन्। धनकुटाको हिले, पाख्रीबास, मूर्तिढुङ्गा, भिरगाउँ र परेवादिन लगायतका स्थानमा चिया खेती हुने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको संसदले लोकसभा र राज्यसभामा महिलाको 1/3 सीट सुनिश्चित गर्ने विधेयक पारित गरेको छ। गत बुधबार लोकसभाले नारी शक्ति बन्दन अधिनियमको पक्षमा मतदान गर्दा 456 मध्ये 454 सांसदहरूले पक्षमा मतदान गरेका थिए। हिजो माथिल्लो सदनले उक्त विधेयकमाथि छलफल गरी सर्वसम्मतिले पारित गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। यो विधेयक पूर्व कार्यान्वयनमा आउन भारतको अर्को जनगणना र निर्वाचन क्षेत्रहरूको सीमाना पुनः छुट्याउने जटिल प्रक्रिया र लामो समयसम्म कुर्नुपर्ने अवस्था रहेको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
सरकारले सन् 2035 मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि 46 अर्ब अमेरिकी डलर लगानी गर्ने लक्ष्य सहितको कार्ययोजना तयार पारेको छ। सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै सन् 2023 देखि 2035 12 कार्ययोजना तयार पारेको हो। बदलिँदो अवस्थालाई सम्बोधन गर्ने लक्ष्यका साथ कार्ययोजना तयार पारिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वको कार्यदलले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना 2080 जलविद्युत आयोजना प्रसारण वितरण तथा सब स्टेशनका लागि आवश्यक पर्ने लगानीको विस्तृत विवरण समेत समेटिएको छ। कार्ययोजना सहितको प्रतिवेदन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाइएको र प्रतिवेदनमाथि सम्बद्ध सरकारवाला निकायबीच विस्तृत छलफल गराएर मन्त्री परिषदबाट पारित गर्ने तयारी गरिएको छ। बाँकेमा खुला सीमा नाकाका कारण दैनिक 6 करोड़ रूपियाँको अवैध आयात हुने गरेको पाइएको छ। खुला सीमा नाकाका कारण बिना भन्सार माल सामान भित्रिने क्रम नरोकिँदा दैनिक 6 करोड़ रूपियाँ बढ़ीको अवैध आयात भइरहेको नेपालगंज उद्योग वाणिज्य संघले जनाएको छ। जमुनाहा नाकाबाट अवैध रूपमा करोड़ौंको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्याउनु पर्ने माग उद्योगी व्यवसायहरूले गरेका छन्। मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नम्बर 3 थिंगरका किसानले बाँझो जमीनमा सामूहिक रूपमा व्यावसायिक आलु खेती गरेका छन्। लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले 130 रोपनी जग्गामा सामूहिक आलु खेती गरेर आमदानी लिन थालेका हुन्। 20 रोपनी जग्गाबाट 5,62,500 मूल्य बराबरको 11,250 किलोग्राम आलु निकालिसकेको समूहले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अनुसार 11 पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताउनु भएको छ। बागमती प्रदेश युवा परिषदको आयोजनामा हेटौडामा शुरू भएको प्रदेश युवा स्वयंसेवकहरूको पुनर्ताजकी तालिमका क्रममा उहाँले पकेट क्षेत्र मार्फत 1,00,000 किसानहरूलाई उत्पादनसँग जोड्ने बताउनुभयो। मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारले समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको भन्दै प्रदेश सरकारले बहुवर्षीय योजना बनाएर काठमाडौँ र भक्तपुर बाहेकका 11 जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गरिने बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो विद्या प्रसाद उपाध्याय। अब खेल समाचार।
चीनको हाङचाओ शहरमा शनिबारदेखि 19 एसियाली खेलकुद प्रतियोगिता एसियाड शुरू हुँदैछ। समारोहमा आयोजक खेलकुद समिति प्रशिक्षक खेलाड़ी र व्यवस्थापक गरी 12,500 भन्दा बढ़ीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ, जसमा 40 खेल 61 विधा र 481 प्रतिस्पर्धा हुनेछन्। एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति शी जिनपिङले गर्नुहुनेछ। खेलाड़ीको मनोबल बढ़ाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ। प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरिया लगायतका कैयौं मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङचाओ शहर पुग्नु भएको छ। एसियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय भएको छ। प्रतियोगिता हाङचाओका साथै नजिकका छिमेकी शहरमा समेत आयोजना हुनेछ। विश्वका 45 देशको सहभागिता रहने कुल 40 खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट 29 खेलमा 127 महिला र 126 पुरूष गरी 253 जना खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल कराते र तेकान्दो लगायत मार्शल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ। एसियाडमा पदक लक्षित गरी नेपालले 1.5 महिनादेखि खेलाड़ीलाई बन्द प्रशिक्षणमा राखेको थियो। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले 19 एसियाली खेलकुद अन्तर्गत समूह डीको पहिलो खेलमा भियतनामसँग हार बिहोरेको छ। पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालको दोस्रो हाफ पनि 2 गोल खाएसँगै 2-0 हार बिहोरेको हो। भियतनामका लागि 53 मिनटमा फाम हाई एनले गोल गरेकी थिइन्। थिबिस थुइनले पेनाल्टी क्षेत्रभित्र ड्राइभ मार्फत हेडरमा गोल गर्दै 2-0 अग्रता दिलाए। नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानको सामना गर्नेछ। समूहको अन्तिम खेल बंगलादेशसँग व्यवहार हुनेछ। हरेक समूहबाट शीर्ष टोली र उत्कृष्ट 3 उपविजेता अघि बढ्नेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी मधेश बागमती र गण्डकी प्रदेश सहित अन्य भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशका केही स्थानमा मेघ गर्जन छट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने। कोशी मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा अधिक वर्षा हुनुका साथै लुम्बिनी मधेश र कोशी प्रदेशको तराई भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्ड उपत्यकामा सूर्योदय अघि बिहान 5:53 भयो भने सूर्यास्त भरे साँझ 6 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजदेखि शुरू हुँदै चीनिया राष्ट्रपति शी चिनफिङसँग आजै भेटवार्ता हुने शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नेपाल लागि परेको विश्व समुदायलाई प्रधानमन्त्री प्रचण्डद्वारा जानकारी संविधानसँग नबाझिने गरी शिक्षकका माग पूरा गर्ने विषयमा सरकार र शिक्षक महासंघ बीच सहमति सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न विभिन्न धर्मका अगुवाहरूको अपील बाँके स्थित सुशील कोइराला क्यान्सर अस्पतालद्वारा सम्पूर्ण जनरल बेडहरू निशुल्क गरिएको घोषणा र संसदको दुवै सदनमा महिला सहभागिता एक तिहाई सुनिश्चित गर्ने विधेयक भारतीय संसदबाट पारित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।